أعوذ بالله من شر الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين وأصحابه المنتجبين أما بعد فقد قال أمير المؤمنين علي عليه السلام في نهج البلاغة بسم الله الرحمن الرحيم لأمر الله سور نار الحرب أنتم تكادون ولا تكيدون وتنقصوا أطرافكم فلا تمتسيون لا ينام عنكم وأنتم في غفلة سلوات پڑھے محمد محمد و آل محمد نہج البلاغہ کے 34th خطبے کا یہ دوسرا حصہ ہے پہلا حصہ گزشتہ ہفتہ بیان کیا گیا تھا دو سطریں گزشتہ سے میں جو بیان کی گئی تھی اسی کو سے گفتگو کا آغاز کریں گے کہ ارشاد ہوا کہ لَأَمْرُ اللَّهِ خدا کی قسم تم بدترین افراد ہو جن کے ذریعے آتش جنگ کو بھڑکایا جا سکے یعنی تم اس قابل نہیں ہو کہ جن پر بھروسہ کرتے ہوئے جنگ لڑی جا سکے اور جنگ کا لوہا گرم کیا جا سکے اور آتش جنگ کو آپ کے ذریعے سے جو ہے روشن کیا جا سکے ایسے کوئی آثار نظر نہیں آ رہے ہیں فرمایا کہ تمہارے ساتھ مکر کیا جاتا ہے اور تم کوئی تدبیر نہیں کرتے ہو یعنی دشمن تمہارے خلاف سازشیں کر رہا ہے اور تم غفلت کا شکار ہو تم اس کے مقابلے میں کوئی تدبیر نہیں کر رہے ہیں اپنے بچاؤ کے لیے اپنی حفاظت کے لیے اپنی ملت کے تحفظ کے لیے اپنے دین کے تحفظ کے لیے تمہارے پاس کوئی لائحہ عمل نہیں ہے تمہارے علاقے کم ہو رہے ہیں فرماتے ہیں کہ وہ تنقص و اطراف حکم تمہارے علاقے کم ہوتے جا رہے ہیں تمہیں جو ہے بستیوں سے نکالا جا رہا ہے تمہیں تمہارے علاقوں میں تم سے چھڑائے جا رہے ہیں تمہارے علاقے کم ہوتے جا رہے ہیں اور تمہیں غصہ بھی نہیں آتا جیسے فلسطین میں ہوا اسرائیل سے ان کی بستیاں خالی کرائی گئیں اور جو ہے ڈھکیلا جا رہا ہے ہے نا تو ان سے ان کی بستیاں خالی کرائی جا رہی ہیں اور انہیں غصہ بھی نہیں آتا اس بات پر فرماتے ہیں کہ دشمن تمہاری طرف سے غفلت کا شکار نہیں ہے لا ینام عنکم کہ دشمن تمہاری طرف سے غافل نہیں ہے مگر وانتم فی غفلہ لیکن تم غفلت کا شکار ہو دشمن غافل نہیں ہے تم غافل اس وقت کیا ہوگا جب دشمن بیدار ہو اور ہم سو رہے ہوں تو کیا ہوگا روندے جائیں گے کچلے جائیں گے آج جو حشر ہو رہا ہے ہمارا کہ دشمن ہم سے غافل نہیں ہے لیکن ہم دشمن سے غافل ہیں ہم دشمن سے غفلت برت رہے ہیں فرماتے ہیں ساہون غلب واللہ المتخاذرون خدا کی قسم یہاں سے نیا چیپٹر شروع ہو رہا ہے کہ خدا کی قسم سستی برتنے والے ہمیشہ مغلوب ہو جاتے ہیں سستی برتنے والے مغلوب ہو جاتے ہیں جو چوکنا رہتے ہیں جو چالاک رہتے ہیں چوکنا رہتے ہیں اور جو پھرتیلے رہتے ہیں جو سستی نہیں برتتے ہیں وہ لوگ غالب آتے ہیں اگر آپ حق پر ہی کیوں نہ ہو لیکن اگر حق پر رہ کے بھی اگر سستی برتیں گے غفلت کا شکار رہیں گے کمزوری دکھائیں گے اور میدان سے بھاگ کھڑے ہوں گے تو کیا ہوگا مغلوب ہو جائیں گے دشمن آپ پہ غالب آ جائے گا آپ نڈھال پڑ جائیں گے عین جنگ کے موقع پر میدان میں اگر آپ سستی کا مظاہرہ کریں گے تو دشمن آپ پہ غالب آئے گا کہ نہیں آئے گا کیا ہم دشمن کے مقابلے میں واقعی چوکنا ہیں دشمن کو ہم کے مقابلے میں ہمیشہ ہم پھرتیلے ہیں اور پوری طرح سے چوک و چوبند ہیں ہمارے حوصلے سرد پڑتے جا رہے ہیں ہماری ہمتیں پست ہوتی جا رہی ہیں ہم सुस्त होते जा रहे हैं, हमारे अंदर जो है जज्बा ख़त्म होता जा रहा है, हमारे एहसास मरते जा रहे हैं, हम खोखले होते जा रहे हैं। तो जो खोखले होंगे, कमज़ोर होंगे, सुस्ती बरतेंगे, तो नतीजा ये होगा कि दुश्मन गालिब आ जाएंगे। फरमाते हैं वह लअज़ुन्नु बिकुम अन लौ हमसा, फरमाते हैं कि वह खुदा मैं तुम्हारे बारे में यही ख्याल रखता हूँ कि अगर जंग ने ज़ोर पकड़ लिया और मौत का बाजार गर्म हो गया तो तुम फर्जंदे अबू तालिब से यूं अलग ही अलग हो जाओगे जिस तरह जिस्म से सर अलग हो जाते हैं। मेरा तो यही ख्याल है कि अगर मैदान जंग में मौत का बाजार गर्म हो जाएगा तो तुम फर्जंदे अबू तालिब को छोड़ के चले जाओगे, उस वक्त तुम साथ नहीं दे सकोगे जिस वक्त साथ देने की ज़रूरत है। जिस वक्त जो है दुश्मन हमला कर रहा हो, जिस वक्त मौत का बाजार गर्म हो, तो कह रहे हैं कि मुझे ऐसे महसूस होता है, मेरा तो यही ख्याल है तुम्हारे बारे में कि अगर जंग ने ज़ोर पकड़ लिया और मौत का बाजार गर्म हो गया तो तुम फर्जंद अबू तालिब को छोड़कर ऐसे चले जाओगे, ऐसे अलग हो जाओगे जिस तरह जिस्म से सर अलग हो जाते हैं। वल्लाही इन्ना अम्रन युमकिन अदुवहु मिन नफ्सिही युमकिन अदुवहु मिन नफ्सिही यअरुखु लहमहु, खुदा की कसम अगर कोई शख्स अपने दुश्मन को इतना काबू दे देता है कि वह उसका गोश्त उतार ले और हड्डी तोड़ डाले और खाल के टुकड़े टुकड़े कर दे, तो ऐसा शख्स आजिज़ी की आखिरी सरहद पर पहुंच जाता है कि वो अपना पूरा जिस्म हवाले किया हुआ है कि दुश्मन चाहे तो उसकी खाल निकाल ले, चाहे तो हड्डियां तोड़ दे। तो ये सूरत हाल रहेगी कि जो है कोई शख्स अपने दुश्मन को इतना काबू दे दे, उसको इतना बढ़ावा दे दे, एक एक करके जो है ना दुश्मन आपसे बात मनवा रहा है, कभी कह रहा है कि ये मत करो, कभी कह रहा है ये मत करो, कभी कह रहा है ना, आज कह रहा है कि गांव कुशी नहीं करना चाहिए, मुसलमान कह रहा है ठीक है, उसके बाद कहेंगे ये मत करो, उसके बाद मुसलमान कहेगा हाँ ये भी नहीं करेंगे, ये भी हमें पसंद नहीं है, ये भी पसंद नहीं है, तो हर बात को कबूल करता चला जाएगा और दुश्मन जो है उसके ऊपर हावी होता चला जाएगा। और तो यहाँ तक कि जो है दुश्मन को इतना काबू दे देता है कि उसका गोश उतार ले, हड्डी तोड़ दे, खाल के टुकड़े टुकड़े कर दे, तो ऐसा शख्स आजिज़ी की आखिरी सरहद पर पहुंच जाता है कि वो इतना आजिज़ हो जाता है कि उसके अंदर अब उठने की हिम्मत ही नहीं रहती। फिर वो मुतालिबात भी मनवा लिए जाते कि जो उसको पसंद नहीं है, जो उसको जिससे वो राज़ी नहीं है, उसकी मर्ज़ी के ख़िलाफ़ उससे जो है मुतालिबात मनवा लिए जाते। क्यों? इसलिए कि वो अब आजिज़ हो गया होता है, क्योंकि उसने दुश्मन को इतना अपने ऊपर काबू दिया, इतना काबू दिया कि दुश्मन उसके गोश्त के टुकड़े, उसकी गोश्त की खाल उखाड़ रहा है और उसकी हड्डी तोड़ रहा है, उसकी खाल के टुकड़े टुकड़े कर रहा है, और वो जो है ना अपने पूरे वजूद को टूटता हुआ देख के जो है तमाशाई बना हुआ है। तो ये जब सूरत हाल रहेगी तो आप बताएं किस तरह से जो है ना दुश्मन पे काबू पाया जा सकता है। यारुख लहमहु व यहशम अज़्महु व यफ़री जिल्दुहु लअज़ीम अज़्ज़िही, ये उसके आजिज़ी की इंतहा है। ज़ईफ़ुन मा ज़ुम्मत अलैही जवानहु सदरही, फरमाते हैं कि उसका दिल इंतहाई कमज़ोर है जो उसके पहलुओं के दरमियान में है। तुम चाहो तो ऐसे ही हो जाओ, लेकिन मैं खुदा गवाह है कि इस नौबत के आने से पहले वो तलवार चलाऊंगा कि खोपड़ियाँ टुकड़े टुकड़े होकर उड़ती दिखाई दें। तुम चाहो तो ऐसे ही हो जाओ, लेकिन मैं कमज़ोर नहीं पड़ूंगा, मैं खुदा को गवाह बना कर ये कहता हूँ। अंत फ़कुन ज़ाका इन शैता फ़अम्मा अना फ़वल्लाही दून अन ओतिया ज़ालिका ज़र्बुन बिल मशरफिया तसीरु मिन्हु फराश अल हाम, फरमाते فَأَمَّا أَنَا، لیکن میں خدا کی قسم خدا کو گواہ بنا کر کہتا ہوں، دون ان اوتی ذلک ضرب، کہ اس نوبت کے آنے سے پہلے وہ تلوار چلاؤں گا کہ کھوپڑیاں اڑتے ٹکڑے ٹکڑے ہو کر اڑتی دکھائی دیں، اور ہاتھ پیر گرتے نظر آئیں گے، اس کے بعد خدا جو چاہے گا وہ کرے گا۔ دیکھیں، اسی سے الہام لیتے ہوئے امام خمینی نے فرمایا تھا کہ وقتی کے من برائے اسلام احساس خطر کو نام، ان تو نیست کے انجا بشنم بشما نصیحت کو نام، من دست دشمن را خط قاہم کر۔ کہا کہ جب میں اسلام کے لیے خطرے کا احساس کروں گا تو ایسا نہیں کہ یہاں بیٹھ کے تمہیں نصیحت کروں گا، بلکہ میں دشمن کے ہاتھ کاٹ ڈالوں گا۔ یہ 80 برس کی عمر میں یہ حوصلہ، یہ ہمت، یہ پختگی، یہ ارادے، یہ حوصلے، یہ جذبات تو کس قدر لائق تحسین ہے، اور انہی کی جانشین آج رہبر معظم کہتے ہیں کہ اگر جنگ کا بازار گرم ہو جائے آج بھی تو ایسا نہیں کہ ہم اس لباس میں بیٹھیں گے، بلکہ ہم یہ لباس اتار کر، جنگی لباس پہن کر میدان جنگ میں نظر آئیں گے۔ یہ حضرت علی علیہ السلام سے حوصلہ لے رہے ہیں، حضرت علی علیہ السلام کا یہ نظریہ ہے، یہ ان کا نظریہ ہے جو جنہوں نے نہج البلاغہ پڑھا ہے اور اس پر ایمان لایا ہے اور اس کے نقش قدم پہ چلنے کی کوشش کیا ہے اور جو ہے اسے اپنی زندگی کا حصہ بنایا ہے۔ تو یہ کتنی عجیب بات ہے، فَأَمَّا أَنَا فَوَاللَّهِ دُونَ أَنْ أُوتِيَ ذَلِكَ، خدا کی قسم اس نوبت کے آنے سے پہلے میں وہ تلوار چلاؤں گا کہ کھوپڑیاں اڑتی ہوئی نظر آئیں، دکھائی دیں، اور ہاتھ پیر کٹ کے گرتے نظر آئیں، یعنی میں اپنی پوری طاقت لگا دوں گا، میں اپنی پوری قوت کے ساتھ دشمن پہ ٹوٹ پڑوں گا کہ اس کی کھوپڑیاں جو ہے نا اڑا دوں اور جو اس کے ہاں پیر کاٹ دوں۔ تو اس طرح سے جو ہے میں مقابلہ کروں گا دشمن، یہ اپنے جذبات کا اظہار کر رہے ہیں کہ میرے حوصلے پست نہیں ہیں۔ کہ لوگ یہ سمجھتے ہیں کہ وہ حوصلے جو بدر میں تھے علی کے، وہ حوصلے جو علی نے جو ہے احد میں دکھائے تھے، کیا آج بھی وہ حوصلے دکھا سکتے ہیں؟ کہ جب علی بوڑھے ہو گئے ہیں، 25 سال کا عرصہ درمیان میں گزر چکا ہے، رسول اللہ کی وفات ہو چکی ہے، اور ایک بڑے طویل عرصے کے بعد پھر ایک مرتبہ پھر جنگ کا موقع ملا ہے، پھر صفین کا بازار، پھر نہروان کا بازار گرم ہوا ہے، پھر جنگے خوارج اور جنگے جو ہے نہروان اور جنگے جو ہے وہ صفین، یہ جنگوں میں اب لوگ سمجھتے ہیں کہ اب علی کے حوصلے سرد پڑ گئے، اب علی کمزور پڑ گئے، اب علی وہ تلوار نہیں چلائیں گے، علی وہ جوش اور وہ جذبات کا اظہار نہیں کریں گے۔ لیکن امیر المومنین نے اس دور میں، اس عمر میں بھی بتا دیا کہ آج بھی علی کے ہاتھ وہی ہیں جو، اور علی کے ہاتھ میں وہی تلوار ہے جو کل بدر میں تھی، جو کل احد میں تھی، جو کل جو ہے خیبر میں تھی، وہی تلوار آج بھی جو حضور کے زمانے میں تھی، اور جو علی حضور کے زمانے میں تھا وہی علی آج بھی ہے، وہی حوصلے آج بھی ہے، وہی جو ہے نا کردار آج بھی زندہ ہے۔ تو امیر المومنین نے حوصلے نہیں ہارے، زمانہ بدل گیا لیکن امیر المومنین حالات سے سست نہیں پڑے ہیں، ورنہ لوگ جو ہیں بدل جاتے ہیں، جذبات سرد ہو جاتے ہیں، حالات کے گزرنے سے وہ حوصلے پست ہو جاتے ہیں، وہ ہمت پست ہو جاتی ہے، وہ نظریہ جو ہے وہ اب دم توڑ دیتا ہے، حالات سے سمجھوتا کر لیتا ہے۔ بھائی حکومت نہیں تھی تو جو ہے یہ سب باتیں تھیں، جب حکومت ہاتھ میں آ گئی تو اب کیوں؟ لیکن علی ابن ابی طالب کے ہاتھ میں حکومت آنے کے باوجود بھی انہوں نے جو ہے اللہ کا دامن، اللہ کا راستہ، اور جو ہے نا اللہ کی راہ میں قربانیاں دینے کا جذبہ ختم نہیں کیا، اور وہی حوصلے کے ساتھ، وہی ہمت کے ساتھ، وہی جو ہے نا قوت کے ساتھ، وہی درد دین، وہی درد ملت، وہی درد اسلام، اسی درد کے ساتھ امیر المومنین اپنا جو ہے کلیجہ نکال کے رکھ رہے ہیں اور اپنا درد پیش کر رہے ہیں۔ تو یہ چاہتے ہیں کہ دوسرے بھی اس दर्द को समझें और दूसरे भी जो है इस दर्द में शरीक हो जाएं और अमीरुल मोमिनीन का इस जंग में साथ दें, जो जंग जो है निफाक के ख़िलाफ़ लड़ी जा रही है, जो दुश्मनों के ख़िलाफ़ लड़ी जा रही है, उसमें जो है ना शरीक हो जाए। फरमाते हैं अय्युहन्नास इन्नली अलैकुम हक्कन वलकुम अलैया हक्कुन, कहते हैं अय्युहन्नास ऐ लोगो, यकीनन एक हक मेरा तुम्हारे ज़िम्मे है और एक हक तुम्हारा मेरे ज़िम्मे है, एक हक मेरा तुम्हारे ज़िम्मे है और एक हक तुम्हारा मेरे ज़िम्मे है, दो हक हैं, एक मेरा है जो तुम्हारे ज़िम्मे है और एक तुम्हारा हक है जो मेरे ज़िम्मे है। यहाँ जिशान साहब का हाशिया है कि ये दयानतदारी और ईमानदारी की अजीम तरीन मिसाल है कि कायनात का अमीर, मुसलमानों का हाकिम, इस्लाम का ज़िम्मेदार कौम के सामने खड़े होकर इस हकीकत का ऐलान कर रहा है कि जिस तरह मेरा हक तुम्हारे ज़िम्मे है इसी तरह तुम्हारा हक मेरे ज़िम्मे भी है। इस्लाम में हाकिम हुकूक़ व लिबास से बलंतर नहीं होता है और न उसे क़ानून इलाही के मुकाबले में मुतलक़ुल इनान करार दिया जा सकता है। ऐसा नहीं है कि हम कहें कि हाकिम है तो वो क़ानून से बालातर है कि अब उस वो जो है क़ानून उसके लिए नहीं है, जैसा कि समझा जाता है कि भाई वो उनको नमाज़ों की ज़रूरत नहीं थी, उनको रोज़ों की ज़रूरत नहीं थी, उनको अदालत से काम लेने की ज़रूरत नहीं थी, तो फिर क्या, फिर किसको ज़रूरत है? तो क्या उनके लिए क़ानून नहीं है? क्या वो क़ानून से बालातर हैं? क्या हाकिम पर क़ानून नहीं चलता है? क्या हाकिम क़ानून हुकूक़ लिबास से बलंतर होता है और उसे क़ानून इलाही के मुकाबले में वो मुतलक़ुल इनान होता है कि जो चाहे करें? क्या वो पाबंद शरीयत नहीं होता? क्या वो ख़ुद पाबंद क़वानीन नहीं होता? क्या वो ख़ुद पाबंद अहकामात इलाही नहीं होता? बल्कि वो भी जिस तरह से हर मुसलमान पाबंद होता है, बल्कि ये ज़्यादा पाबंद होते हैं, जिस तरह से हर मुसलमान शरीयत का पाबंद होता है, ये हर मुसलमान से ज़्यादा शरीयत के पाबंद होते हैं। जिस तरह हर मुसलमान अहकामात इलाहिया का पैरोकार है और मानता है, तो ये उससे ज़्यादा मानते हैं, ये है। इसके बाद दूसरी एहतियात ये है कि पहले अवाम के हुकूक को अदा करने का जिक्र किया है, और फरमाया कि एक हक मेरा तुम्हारे ज़िम्मे। इसके बाद अपने हुकूक का मुतालबा किया और हुकूक के बयान में भी अवाम के हुकूक को अपने हक़ के मुकाबले में ज़्यादा अहमियत दी। अपना हक़ सिर्फ़ ये है कि कौम मुखलिस रहे और बैत का हक़ अदा करती रहे और अहकाम की इताअत करती रहे, जबकि ये किसी हाकिम के इम्तियाजी हुकूक़ नहीं है बल्कि मज़हब के बुनियादी फ़राइज़ हैं। इखलास और नसीहत हर शख्स का बुनियादी फरीज़ा है। बैत की पाबंदी माहदे की पाबंदी तकाज़ाए इंसानियत है। अहकाम की इताअत अहकाम इलाहिया की इताअत है और यही आईन तकाज़ा इस्लाम है। इसके बरखिलाफ़ अपने ऊपर जिन हुकूक़ का जिक्र किया गया है वो इस्लाम के बुनियादी फ़राइज़ में शामिल नहीं है, बल्कि एक हाकिम की ज़िम्मेदारी के शोबे हैं कि वो लोगों को तालीम देकर उनकी जहालत का इलाज करें, इन्हें महज़ब बनाकर अमल की दावत दें और फिर बराबर नसीहत करता रहे और किसी आन भी उनके मसाले और मुनाफे से गाफिल ना रहें। फरमाते हैं कि तुम्हारा हक़ मेरे ज़िम्मे ये है कि मैं तुम्हें नसीहत करूं, मैं तुम्हें नसीहत करूं, मैं तुम्हें रास्ता दिखाऊं, मैं तुम्हें जो है ना अच्छे बुरे को समझाऊं, ये जो है तुम्हारा हक़ है जो मेरे ज़िम्मे है कि मैं तुम्हें नसीहत करूं। और बैतुल माल का माल है दूसरा वजीफ़ा मेरा ये है। पहले अपने वज़ाइफ़ बयान करें कि मेरा क्या, मेरी क्या ज़िम्मेदारी है तुम्हारे तय, मेरी क्या ज़िम्मेदारी है? तो क्या एक ज़िम्मेदारी तो मेरी ये है कि मैं तुम्हें नसीहत करूं, मैं तुम्हें रास्ता दिखाऊं, सही रास्ता दिखाऊं, तुम्हारी हिदायत करूं, तुम्हें नेक मशवरे दूं, है ना, ये एक बात हो गई। दूसरी बात ये है कि मेरी ज़िम्मेदारी ये है कि मैं बैतुल माल का माल तुम्हारे हवाले कर दूँ, یہ جو تمہارا حق بنتا ہے جس کے جو حقوق ہیں بیت المال میں اس کو وہ ادا کروں، یہ دوسرا حق ہے۔ تیسرا یہ کہ تمہیں تعلیم دوں تاکہ تم جاہل نہ رہ جاؤ، اور ادب سکھاؤں تاکہ باعمل ہو جاؤ۔ یہ چار حق بیان کیے، اس کے بعد کیا، اور میرا حق تمہارے اوپر یہ ہے، میرا حق تمہارے اوپر یہ ہے کہ بیعت کا حق ادا کرو، ایک جو بیعت کیا ہے اس کا حق ادا کرو، اور حاضر و غائب ہر حال میں خیرخواہ رہو، کہ نہیں کہ سامنے ہو کہ غائب ہو تو اس میں فرق پیدا ہو جائے حاضر و غائب میں، بلکہ حاضر و غائب ہر حال میں خیرخواہ رہو، جب پکاروں تو لبیک کہو، اور جب حکم دو تو اطاعت کرو۔ یہ جو ہے اپنا بھی حق، ان کا بھی حق بیان کیا جو ہمارے اوپر ہے، اور ہمارا حق ان کے اوپر جو ہے اس کو بھی بیان کیا۔ دونوں حقوق کو امیر المومنین نے یہاں واضح طور پہ بتا دیا کہ ہماری ذمہ داری یہ ہے کہ عوام کو، عوام میں علم عطا، علم سے نوازیں، انہیں جو ہے وہ شعور عطا کریں، انہیں راستہ دکھائیں، اور جو ہے ان کو اچھے برے کی تمیز سکھائیں، اور جو ہے ان کے درمیان میں بیت المال کی صحیح تقسیم کریں۔ اب ان کا بھی تو کچھ حق ہے کہ وہ جو ہے لیڈر کی بات مانیں، اور جو ہے وہ ہر حال میں خیر خواہ رہیں، پکاریں تو جو ہے نا لبیک کہیں، بات کو سنیں، وَالْإِجَابَةُ حِينَ أَدْعُوكُمْ وَالطَّاعَةُ حِينَ أَمْرُكُمْ، جب پکاروں تو آؤ، جب اطاعت کا حکم دوں تو اطاعت کرو۔ وَصَلَّى اللَّهُ عَلَى مُحَمَّدٍ وَعَلَى مُحَمَّدٍ وَآخِرُ دَعْوَانَا أَنِ الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ۔